نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے صحیح بخاری میں سے ہم اگلا سیشن لیں گے آج کا سیشن کتاب الصلاۃ کی کنٹینیوشن ہے اور اس میں جہاں سے ہم شروع کریں گے وہ ہے حدیث نمبر 290 اور باب نمبر 51 حدیث نمبر 290 اینڈ چیپٹر نمبر 51 ہے ٹاپک کیا ہے ہمارا قیدی اور قرض دار کو مسجد میں باندھنا الاسیر او الغریم یربط فی المسجد اسیر کہتے ہیں قیدی سے اسرا اسارا قرآن میں اسارا کا لفظ بھی آتا ہے اور غریم غرم سے ہے غرم کہتے ہیں قرض کو غرامن کا لفظ سورہ قحف میں بھی آتا ہے تو قرض خواہ جس کی گردن میں قرض کا پٹا بندھا ہو اور یربطو میں نا ربط یربطو سے باندھنا مسجد میں عن ابی حریرۃ رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم قال حضرت ابو حریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ان عفریت من الجنی بے شک ایک سرکش جنوں میں سے تفلت علی البارحتا مجھ سے ٹکرا گیا او کلمت نحوہا یا اسی سے ملتی جلتی کوئی بات آپ نے کہی یعنی گزشتہ رات کیا ہوا کہ ایک سرکش جن مجھ سے ٹکرا گیا یا ایسا ہی کوئی یعنی یا وہ جن تھا یا او کلمتن نحوہا یا ایسا ہی کوئی اور کلمہ آپ نے ارشاد فرمایا کیوں ٹکرایا تاکہ لیقطع علی الصلاۃ تاکہ کاٹ ڈالے وہ میری نماز کو مراد کیا ہے کہ وہ میری نماز میں خلل ڈال دے میرا خشوع ختم ہو جائے میرا تعلق اللہ تعالیٰ سے قطع کر دے پھر کیا ہوا فم کننی اللہ منہ مگر اللہ نے مجھے اس پر قابو دے دیا یہ جو لفظ ہے نا ام کننی یہ کون سا لفظ ہے ام کن یم کن امکان مکن کیا ہوتا ہے کسی جگہ جیسے یہ جو میرا اور آپ کا مکان ہے ہم جہاں رہتے ہیں اسی سے لفظ امکان بھی ہے تو باندھ دیتے ہیں نا ہم اپنے گھروں میں آ کے بیٹھ جاتے ہیں تو گویا کہ قابو میں دے دیا اللہ نے اس کو میرے فورت تو پھر میں نے ارادہ کیا ان جے کیا اور بتا ہوں کہ میں اس کو باندھ دوں الا ساریت من سوار المسجدی کسی ستون سے مسجد کے یعنی ایک جن تھا جو مجھے تنگ کر رہا تھا تو میں نے سوچا کہ اس کو باندھ دوں مسجد میں حتی تصبحو وتنظرو الیہ کلکم کیوں اس کو باندھوں تاکہ دوسرے بھی دیکھ لیں کہ دیکھیں میرے پاس بھی شیطان آتا ہے یا میرے پاس بھی جنات آتے ہیں جو میری نماز میں رکاوٹ ڈالتے ہیں حتی تصبحو وتنظرو الیہ یعنی صبح ہو جائے اور تم سب بھی دیکھ لو کلکم تم سارے فذکرت قول اخی سلیمان لیکن یاد آ گئی مجھ کو بات اپنے بھائی سلیمان کی کیا رب اغفر لی وہب لی ملک لا ينبغی لأحد من بعدی رب اغفر لی اے میرے رب بخش دے مجھ کو وہب لی اور عطا فرما لی مجھ کو ملک ایسی بادشاہی لا ينبغی نہ کسی کو لائق ہو لأحد کسی ایک میں سے من بعدی میرے بعد اصل میں اشارہ حضرت سلیمان کی دعا کی طرف ہے چونکہ انہوں نے یہ دعا مانگی تھی جس میں اشارہ یہ ہے کہ اللہ جنوں کو قابو کرنے کا جو تو نے مجھے دیا ہے گر یہ کسی اور کو نہ دے اور اسی طرح مجھے وہ بادشاہت جو تو نے دی ہے نہ دے اور روایت میں یہاں تک آتا ہے کہ اس دعا کی بدولت حضرت سلیمان کا جتنا کچھ دنیا میں تھا اس پہ اللہ تعالیٰ حساب نہیں لے گا تو اللہ عالم اس میں مختلف اقوال آتے ہیں جو اس وقت ہمارا موضوع نہیں ہے لیکن بعض کہتے ہیں کہ اللہ تعالیٰ نے حضرت سلیمان کو اس دعا کو قبول کرنے پر یہ بتا دیا کہ باقی لوگوں کے پاس جو نعمتیں ہیں اس کا حساب ہوگا لیکن سلیمان کی نعمتوں کا ان کی دولت کا حساب نہیں ہوگا لیکن یہاں جو بات موضوع سے متعلق ہے وہ کہ اللہ کے نبی کا یہ کہنا کہ کیا کرو ان اربطہ ہو کہ میں اس کو باندھ دوں تو اب یہاں دیکھیں کہ جن کو باندھنے کو اللہ کے نبی نے قیدی کے باندھنے پہ دلیل لی تو اگر یہ جائز نہ ہوتا تو اللہ کے نبی ایسا کیوں کہتے تو لہٰذا امام بخاری کا فہم دیکھیے کہ انہوں نے اس جن والی بات کو ادھر لا کر قرض دار کو قیاس کیا کیونکہ قرض دار بھی تو ایسے ہی ہوتا ہے نا جس کے اوپر آپ کی نظریں ہوتی ہیں پھر اگلا باب کیا ہے باب الخیمۃ فی المسجد للمرضى وغیرہم خیمہ مسجد میں لگانا کس لیے مریضوں کے لیے اور دوسروں کے لیے یعنی کیا ضرورتاً مسجد میں کوئی ایسی جگہ ہو سکتی ہے جہاں کوئی بیمار لیٹ سکے یا کوئی اسی طرح کی دوسری نیڈ پوری ہو جائے تو عن عائشۃ رضی اللہ عنہا قالت حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے اصیب سعد یوم الخندق فی الاکھلی پہنچا سعد بن معاذ کو خندق کے دن زخم، کہاں پہنچا؟ اکھل، اکھل کہتے ہیں یہ شاہراگ جس کو آپ کہہ سکتے ہیں کہ جہاں سے جسم کی مختلف رگیں گزرتی ہیں. فضرب النبی صلی اللہ علیہ وسلم خیمتن فی المسجدی، لہذا اس پر لگوا دیا یا لگا دیا اللہ کے نبی نے مسجد میں ایک خیمہ، لیعودہ من قریب، تاکہ قریب سے ان کی عیادت کر سکے. فلم یروہم، اور وفی المسجدی خیمت من بنی غفار، تاکہ اللہ کے نبی ان کی عیادت کر دے، اور مسجد میں بنو غفار کا خیمہ بھی تھا، یعنی مسجد میں خیمہ لگا دیا، پہلے سے ایک اور قبیلے والوں کا بھی خیمہ موجود تھا. اِلَّا الدَّمُ يَسِيلُ إِلَيْهِمْ، یعنی اچانک ایک دن کیا ہوا کہ بہ نکلا ان کی طرف خون. فقالو، تو کہنے لگے، یا اہل الخیمتی، اے خیمے والو، ما حاز اللذی یاتینا من قبلکم، یہ کیا چیز ہے جو ہمارے پاس آ رہی ہے تمہاری طرف سے؟ فَإِذَا سَادٌ، بس وہ ساتھ، یغزو جرحہ دمان، نکل رہا تھا ان کے زخم میں سے خون، یعنی بہ رہا تھا. فما تفیقا، پھر وہ اسی زخم سے فوت ہو گئے. یہ واقعہ آپ پڑھ چکے ہیں، آپ کو تفسیر میں بھی سنایا گیا تھا، سیرت میں بھی ہے، کہ جب غزوہ خندق میں ان کو زخم لگا اور ان کو یہ بھی پتا تھا کہ بنو قریظہ نے غداری کی ہے، عہد شکنی کی ہے، تو انہوں نے اللہ سے دعا کی تھی کہ مجھے موت نہ دینا جب تک میں بنو قریظہ کا انجام نہ دیکھ لوں. اللہ تعالیٰ نے زخم کو روک دیا. پھر اس کے بعد جب بنو قریظہ کا انجام ہوا اور انہی کو ثالث بنا کر ان کا فیصلہ اٹھایا گیا، اور اللہ نے جب وہ معاملہ نپٹا دیا، تو اس کے فوراً بعد ان کا زخم جو تھا کھلا، اور اسی میں ان کی جان چلی گئی. بہت ہی خوبصورت طریقے سے رہی کو مختوم میں ان کی موت کا واقعہ آتا ہے. یہاں اس سے مراد یہ ہے کہ ضرورتاً پھر مسجد کے اندر خیمہ لگایا جا سکتا ہے. تو ظاہر جب خیمہ ہوتا ہے تو کوئی رات دن وہیں رہتا ہے، تو اصل میں یہ اس بات کی دلیل ہے کہ ضرورت کے وقت مسجد میں دن رات رہا جا سکتا ہے، یعنی انسان پھر وہاں رہے گا. اور آپ دیکھیے کہ آج کی مسجد کو سوچیں تو اس سے فرق ہے جو اس وقت تھی. کھلی مسجد تھی، اندر ایک چھوٹا سا جگہ بنی ہوئی تھی جہاں لوگ بیٹھتے تھے، باقی پوری مسجد تو اوپن تھی. تو اس اوپن مسجد میں خیمہ لگوا دیا گیا. پھر اگلا دیکھیے گا، ادخال البعیر فی المسجد للعلتی، داخل کرنا اونٹ کو مسجد میں کسی وجہ سے. علت کہتے ہیں وجہ، بیماری، ریزن، یعنی کوئی وجہ اگر ضرورت ہو جائے تو مسجد میں اونٹ کو بھی لایا جا سکتا ہے. چلیے اب آپ کہتے ہیں پھر ہم تو اپنی گاڑی مسجد کے اندر لے آتے ہیں. نہیں، کیونکہ کل کیا اونٹ آج کی گاڑی تھی. تو آپ پھر ذہن میں رکھیے گا مسجد کیسی ہے. اگر کچی مسجد ہے، دور اس کی کمرے بنے ہیں لیکن باہر کھلا سے ہے نا، تو ضرورتاً اپنا جانور وہاں لایا جا سکتا ہے. ام سلمہ رضی اللہ تعالیٰ عنہ اس کی راوی ہیں. عن ام سلمہ رضی اللہ عنہا قالت شکوت الی رسول اللہ صلی اللہ علیہ وسلم انی اشتکی قال توفی من وراء الناس وانت راکبۃ، کہتی ہیں کہ میں نے رسول اللہ سے اپنی بیماری کا شکوہ کیا، تو آپ نے فرمایا تو لوگوں کے پیچھے پیچھے سواری پر بیٹھ کر طواف کر لے. فتفتو، تفتو کیا ہے؟ طواف کرنا. اس کو لکھ لیجئے، دیکھیں کتنا چھوٹا سا لفظ ہے، لیکن اگر اس کا پورا ترجمہ لکھے، فا پس تفتو، میں نے طواف کر لیا. اور رسول اللہ صلی اللہ علیہ وسلم، اور رسول اللہ صلی اللہ علیہ وسلم نے بھی، یصلی الی جنب البیت، نماز پڑھ رہے تھے کعبہ کی پہلو میں. بیت سے مراد یہاں کعبہ ہے، یعنی آپ بھی کعبہ کے پہلو میں نماز پڑھ رہے تھے. یقرأ بالطور، اور آپ تلاوت فرما رہے تھے سورۃ طور کی. وکتاب مستور، اور اسی کی آیتوں کی طرف اشارہ ہے کہ اللہ کے نبی نے ایسا کیا. تو یہاں کیا پتہ چلتا ہے؟ اصل میں یہ حضرت ام سلمہ کا ایشو اس ٹاپک سے نہیں ہے، لیکن وہ بیمار تھی، تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو کہا کہ تم سواری پہ بیٹھ کے طواف کر لو، تو پھر انہوں نے سواری پہ بیٹھ کے طواف کیا تھا. تو کہاں کیا تھا؟ کعبہ میں کیا تھا نا. تو یہاں سے پھر آج جو حرم میں مختلف سائیکلوں پہ اور ڈولیوں پہ طواف کیا جاتا ہے، اس کی بھی دلیل ملتی ہے. اور دوسری بات، حلال جانور کو مسجد میں لایا جا سکتا ہے، شرط یہ کہ مسجد میں گندگی کا شبہ نہ ہو. ایسے جانوروں کو جب لوگ لاتے ہیں تو پھر ان کے نیچے کچھ تھیلیاں سی باندھ دیتے ہیں تاکہ وہ گندگی نہ پھیلائیں. پھر ہے باب 54، اس کا ٹاپک کیوں نہیں ہے؟ کیونکہ امام بخاری کو کوئی مناسب ٹاپک نہیں ملا، تو انہوں نے بس نمبر دے دیا لیکن اس کا نام نہیں دیا. ان انس رضی اللہ عنہ ان رجلین من اصحاب النبی جی صلی اللہ علیہ وسلم خرج من عند النبی جی صلی اللہ علیہ وسلم فی لیلۃ مظلمۃ. حضرت انس رضی اللہ عنہ سے روایت ہے کہ بے شک دو صحابہ تھے اللہ کے نبی کے، کون جو نکلے آپ کے پاس سے رات کے وقت جو بڑی اندھیری تھی، یعنی آپ کے دو صحابہ آپ کے پاس سے اندھیری رات میں نکلے، فمعهما مثل المصباحین، اور ان دونوں کے ساتھ تھے دو روشنی والے چراغ. مصباح کی تثنیہ ہے یہ، مصباحین. پھر کیا ہوا؟ یدی آنی بین ایدیہما، پھر جب وہ دونوں الگ ہو گئے، پہلے تو ساتھ چل رہے تھے اب الگ ہو گئے. فلما افترقا صار ما كل واحد منهما واحد، تو ہر ایک کے ساتھ ان میں سے ایک ایک ہو گیا. حتى اتى اهله، یہاں تک کہ وہ اپنے گھر پہنچ گئے. اب کیا سمجھ آئی؟ اللہ کے نبی کے دو صحابہ تھے، اندھیری رات میں آپ کے پاس سے نکلے، دونوں کے پاس دو چراغ تھے، دو چراغ جیسے روشن تھے جو ان کے سامنے روشنی کر رہے تھے. دونوں علیحدہ ہو گئے تو ہر ایک کے ساتھ ان میں سے ایک ہو گیا، حتیٰ کہ وہ اپنے گھر پہنچ گئے. کیا پتہ چل رہا ہے اس حدیث سے؟ اندھیری رات میں مسجد کی طرف آنے کی فضیلت. یعنی صحابہ ہاتھوں میں لالٹین، چراغ، سرچ لائٹ، ٹیوب لائٹ پکڑ کر آنے والے لوگوں میں سے تھے. ہم سوچے ذرا، کتنی آسائشیں اور کتنی نعمتیں ہیں ہمارے پاس، لیکن ہم کتنا کم ہیں کہ فجر کی نماز پہ مسجدوں میں جائیں. خوش قسمت گھرانہ ہے کہ جہاں کے مرد فجر کے لیے مسجد میں جائیں، اور خوش قسمت عورتیں ہیں جو اپنے بچوں کو اور اپنے شوہروں کو تیار کرتی ہیں مسجدوں میں جانے کے لیے. نیت کریں، ارادہ فرمائیں کہ ہم اپنے بچوں کو ضرور اس چیز کی عادت ڈالیں گے. آپ نے اگر بچے کو عادت ڈال دی نا اپنے ماں ہونے کے ناطے، تو آپ دیکھیے گا کہ وہ اس کی آخری دن تک جائے گی انشاءاللہ. بیوی شوہر کو بعض دفعہ کہتے ہیں مجبور نہیں کر سکتی، حالانکہ یہ بھی ایک خاص حد تک ہوتا ہے، اللہ چاہے تو دل پھر بدل دیتا ہے. لیکن آپ اپنے بچے کو پیار سے، محبت سے، بیٹا کھانا بناتی ہوں آپ کے لیے، آپ سے پیار کرتی ہوں، آپ کو وہاں جنت میں دیکھنا چاہتی ہوں، دس اینڈ دیٹ، تو انشاءاللہ آپ دیکھیں گے جب آپ محبت کی بات کریں گے تو آپ کے بچے بھی ضرور اس سے فائدہ اٹھائیں گے. پھر اگلا باب دیکھیے گا، الخوخۃ والممر فی المسجد، مسجد میں کھڑکی اور گزرگاہ رکھنا. یہ خوخہ کیا ہے؟ کھڑکی، ونڈو. ممرو کا لفظ کے مر یا مرو سے چلنا ہوتا ہے نا، تو ممرو چلنے کی جگہ یعنی گزرگاہ. عن ابی سعید الخدری رضی اللہ عنہ، حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ سے روایت ہے، خطب النبی صلی اللہ علیہ وسلم فقال، خطبہ دیا اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک دن اور فرمایا، ان اللہ خیر عبدا بین الدنیا وبین ما عندہ فاختار ما عند اللہ، بے شک اللہ نے اپنے ایک بندے کو اختیار دیا کہ اس دنیا کو چن لو یا اس کو جو کہ اس کے ہاتھ پاس ہے، اشارہ جنت ہے، پس اس نے چوز کر لیا، اختیار کر لیا جو اللہ کے پاس ہے. فبكى ابو بکر رضی اللہ عنہ، تو رو پڑے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ. فقلت فی نفسی، تو میں نے اپنے دل میں کہا، ما یبکی ہذا الشیخ، یہ کون سی بات رلا رہی ہے اس بوڑھے کو، یعنی اس بزرگ کو کون سی بات رلا رہی ہے، یعنی یہ خود نہیں سمجھے نا. ابو سعید جنگ تھے، یہ نہیں سمجھے کہ اللہ کے نبی کی اس بات میں اشارہ کس بات کا. ابو بکر پتہ نہیں کیوں رونے لگے. این یکن اللہ خیرا عبدا بین الدنیا و بین ما عندہ فاختار ما عند اللہ فکان رسول اللہ هو العبد، بات تو صرف یہ ہے کہ اللہ نے اپنے بندے کو دنیا یا آخرت دونوں میں سے جسے چاہے پسند کرنے کا اختیار دیا ہے، بس اس نے آخرت کو پسند کر لیا ہے تو اس میں رونے کی کیا بات ہے. لیکن بات میں یہ راز کھلا کہ بندے سے مراد خود نبی صلی اللہ علیہ وسلم تھے. وکان ابو بکر اعلمنا، اور تھے ابو بکر ہم سب میں سے سب سے زیادہ علم والے، سمجھ والے، یعنی وہ اشارے سے سمجھ گئے کہ اللہ کے نبی کے اب دنیا سے جانے کا وقت آ گیا، تبھی تو انہوں نے اشارہ کیا. اب دیکھیں بعض لوگ یہ بات سوچتے ہیں نا کہ ہمیں کیوں نہیں بتائی جاتی کوئی بات، کچھ نہیں. تو جو عقل مند لوگ ہوتے ہیں وہ کئی باتوں کے اشاروں سے بات سمجھتے ہیں. ایک صورت تھی کہ اللہ کے نبی یہ کہتے کہ جی میری موت کا وقت آ گیا، بس میں دنیا سے جانے والا ہوں، اب کچھ کر لو. کیا فیلنگ آتی، لوگ ڈاؤن ہوتے نا. اور ایک صورت ہے کہ اللہ نے پکارا اور اچھی چیز کی تو پکارا، تو اللہ کے نبی کی وفات کا صدمہ کم ہوگا نا. تو یہاں سے کمل کی بات سیکھیے، اپنے حالات پہ قیاس کریں. آپ اپنے اوپر لیں، مثال ہے کہ ہمارا کوئی پیارا ہے، اب کل تک تو ہمارے ساتھ تھا، آج ساتھ نہیں ہے. اب آج ساتھ نہیں ہے تو ہم روتے ہیں، ہائے مر گیا، ہائے چلا گیا، ابا چلے گئے، اماں چلی گئیں، भाई नीरा, ये नीरा, वो नीरा, इंसानी तबीयत के एतबार से दुख तो होता है, इसमें तो कोई शक नहीं है। लेकिन आप इसको यहां देखिए, ऐसे आप ये सोचें कि मेरा भाई अगर दुनिया में था तो खुश था। पता नहीं बेचारे को 10 गम थे, बच्चों के गम, बीमारी थी या कोई और मसाइल थे, और लेकिन वो नेक था, अल्लाह वाला था, अल्लाह से उसका प्यार था। अब क्या हुआ, वो चला गया आगे, तो मुझे क्यों इतना सदमा है? मैं इतनी सेल्फिश हूं कि अपने जाने वालों का गम बना रही हूं, हालांकि वो वहां बड़े खुश हैं। उम्मीद है कि बात समझ आई होगी। तो कभी भी जाने वालों का गम ऐसे ना करें कि हाय वो हमारे पास क्यों नहीं। इसी तरह आप एक और सूरत, ये तो मौत की कभी सूरत है ना, आप इसको लेते हैं। हम इंसान है ना, सच्ची जो मैं बताऊं अपने दिल से सोचकर, कि हम खुश नहीं रहना जानते, हमें आता ही नहीं है खुश रहना, सीखा ही नहीं है, हमारे कल्चर में नहीं है कि खुश रहो और खुश रखो, जी और जीने दो। और ये इतनी बड़ी स्किल है, कल अल्हम्दुलिल्लाह हमारी अटलांटा का ट्रिप, ये जो छोटा था इसे पूरा हुआ, तो आखिरी मीटिंग थी सारे स्टाफ से, अमेजिंगली इन बच्चियों ने इतना काम किया 5 दरसों में, ये 2 दिन में बच्चे दो, जो एक वॉलंटियर है हमारे पास इधर वो प्रेग्नेंट है, दूसरी के ट्विन बेबीज हैं जो शायद आई थिंक सो लेस देन 1 मंथ है, वो छोटे छोटे 2 बच्चे उठा के फिर रही है, कोई बीमार है कोई, और इस तरह से वो 2 दिन में भाग रही है। मैं तो दर्श दे के थोड़ी देर बाद इधर उधर हो सकती थी ना, वो तो नहीं होते, इधर रहना, इधर का रैपा, फिर उधर, और आपने तस्वीरों में उनकी कोशिशें देखी होंगी, पांच पांच छह छह रिसेप्शन टेबल लगते हैं, कोई किस चीज का, कोई किस चीज का, और उस पे लोग खड़े होते हैं। तो मैंने कल उनको यही कहा, फीडबैक करें, बड़ा खूबसूरत हमने रिकॉर्डिंग भी की, तो उसमें साथियों ने जो दिया, उसमें एक साथी ने कहा कि जो हमारा कल आखिरी लेक्चर था इधर इल्म अकेडमी में था, तो उसमें अपना वो बता रही थी कि जाहिर है कल परसों से जब भाग रहे हैं, नींद नहीं, कुछ नहीं, तो मैं थकी हुई थी, लेकिन मैंने ये सोचा कि जो लोग आज हमारे इस दर्स में, उनका तो ये आज पहला दर्स है ना, पहला लेक्चर है, तो मेरी थकन उनको ना महसूस हो, तो मैंने उनसे पूछा, और सारे साथी यही कह रहे थे ना कि जो पहले लेक्चर के बाद दूसरे थे, अब आखिरी दिन हमें ऐसे लग रहा है ना कि जैसे कुछ मिस हो रहा है। तो मैंने उन्हें कहा मुझे एक सच्ची सच्ची बात बताएं, मतलब आखिरी दिन था, व्हाट्स एवर जो भी था, लेकिन आपने मेरे चेहरे पे भी थकन देखी है, और अल्लाह जानता है कि उनकी ये गवाही है कि उन्होंने कहा हमें तो आप आज भी उतनी फ्रेश दिख रही हैं जितनी के पहले थी। मैंने कहा बस एक स्किल है, इसको ले ले, आपने जिंदगी में खुश रहना है तो आपको हमेशा अपनी जगह पे खुद को खुश रहना पड़ेगा। अब आप देखिए कि जो बात है कि अल्लाह के नबी अपने दुनिया से जाने की खबर दे रहे हैं, तो अबू बकर रो रहे हैं और एक सहाबी कह रहे हैं कि इन बुजुर्गों को क्या हुआ, ये क्यों रो रहे हैं? अब अल्लाह के नबी इस तरह खबर देते, बड़ी दुख की खबर सुनानी है, बड़ा गम है मुझे, बस क्या बताऊं, बस मेरी मौत का वक्त आ गया है, रो लो जितना रोना है, देख लो जितना देखना, होगा क्या? ये जज्बाती बातें बेकार होती हैं, याद रखिए, हमेशा अपने एंगल से ना देखें, दूसरे के एंगल से देखें। अब ये तो मौत की सूरत है, हम दूसरे पे चलते हैं। आप पाकिस्तान में रहती थी, आपकी शादी हो गई और आप यूके में आ गई, और जो यूएसए से सुन रहे हैं वो इधर आ गए। अब आप आ गई, आप आ गई, आपकी बेटी आ गई, कहीं भी हुई, अब एक सूरत है, हाय बच्चा, हाय मैं आ गई, मेरी माँ, हाय माँ, माँ 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 माँ, आप कहते हैं ये वो, और दूसरी सूरत है, आप कहते हैं ठीक है माँ की अपनी मोहब्बत है, लेकिन देखो अमेरिका में आ गई, यूके में आ गई, यहाँ बिजली नहीं जाती, यहाँ हालात अच्छे हैं, और माँ को क्या सब्र है कि मेरी बच्ची मेरे से ज्यादा अच्छी जगह पे। तो आप देखेंगे कि इस तरह से फिर इंसान मुतमईन होता है, जो बंदा अपने हालात से मुतमईन नहीं है, मान लीजिए कि वो अल्लाह के फैसले पे खुश नहीं है, और इसकी यही की सजा फिर मिलती है डिप्रेशन और स्ट्रेस और दुख। आप बुला लें बेटी को कि वापस पाकिस्तान आ जाओ, मैं थक गई हूं, मैं उदास हूं, मैं ये हूं, वो आ गई, आप वो गए, एक दिन आप उसको देख के खुश होंगी, दूसरे दिन, फिर तीसरे दिन आपको गम लग जाएगा, अब आप ना आप खुश ना वो खुश। और मैंने देखा कुछ लोगों के नसीब में कि जिधर होते हैं ना उधर से दूसरी जगह को याद करते हैं, मैके जाते हैं तो बच्चों को याद करते हैं, और घर में आ जाएं तो माँ बाप को याद करते हैं, तो ये खुशी की बात नहीं है। ये देखिए कि जो गया वो किधर गया, और ये एक अल्लाह ताला के फैसले पे जो इंसान का यकीन होता है ना, कि अगर इस दुनिया में रहा, अल्लाह का दीन का काम किया, अल्लाह के नबी से ज्यादा कौन करेगा, अब फख्तार अमा इंदल्ला, अब उनने चुन लिया जो कि अल्लाह के पास है, तो आप मुझे सच बताइए, मैं और आप इस वक्त बिल्कुल अल्लाह के नबी पे अपने आप को मरकूज करें। अल्लाह के नबी की दुनिया की जिंदगी जो थी सीरत में, तब माशाल्लाह आप लोग पढ़ ही रहे हैं, मक्की या मदनी, और वो दुनिया की सौगतें, ट्रायल्स और चैलेंजेस, मैं ये नहीं कह रही कि अल्लाह के नबी दुखी थे, लेकिन जो स्ट्रगल थी वो, और आज अल्लाह के नबी को जो वहां मिल रहा है, दोनों में से खूबसूरत कौन सी है? कि अल्लाह के नबी ने फरमाया, मुझे ये पता है कि अल्लाह जन्नत में एक मुकाम जो है वो सिर्फ एक बंदे को देगा, और मुझे गुमान है कि वो मैं हूं। वसीला, अल्लाह के नबी के लिए जो कुछ जन्नत में, मैं आप तो उसका तसव्वुर नहीं कर सकते। तो अब हम कहते हैं अल्लाह के नबी उधर चले गए, हाय वो होते हम उनको देखते नहीं है। और यकीन करें, मैं खुद भी अपनी ट्रेवलिंग्स में ये अक्सर चीजें सोचती रहती हूँ। ये बातें फिर बीच में आ जाती हैं सोच के साथ कि आपका तज़किया हो। जब एक जगह हम छोड़ते हैं, हमारा दिल दुखता है, उदास है। मैंने जैसे लंदन से आना था, ना चाहते हुए, मैं हालांकि बहुत स्ट्रांग हूँ इस मामले में कि मैं जज्बात को कभी अपने ऊपर नहीं लेती, लेकिन जिन साथी के साथ थी वो भी इस बात को फील कर रही थी, मैं भी, हम इस तरह टूटे हुए थे। मेरा पैकिंग को दिल नहीं कर रहा था, सुबह उठ के मैंने चीज़ें उठाई, ना मुंह पे लाने को दिल करता है जाना है। हालांकि कई दफ़ा जाते हैं, लेकिन इस दफ़ा समझ आ रहा था कि कुछ ज़्यादा दिन लग जाएंगे, तो दिल बुझा था। और जो मेरी होस्ट थी वो भी, कभी वो रोए कभी गले मिले, उनकी आंखों में इतने मोटे मोटे आंसू थे कि मैं क्या करूंगी, मैं कैसे, इतना हमारा अच्छा उनके साथ टाइम गुजरा। लेकिन मैं इतने बोझल दिल से आई और हर एक इमोशनली थी। फिर उसके बाद एक शहर में आई, वहां मैंने क्या देखा, अल्लाह की रहमतें, अल्लाह के बंदे, कोई हिदायत ढूंढ रहे हैं, कोई तड़प रहे हैं, कोई बेचैन है, मेरा दिल खुल गया। मैंने कहा चलो, मैंने थोड़ी सी तकलीफ बर्दाश्त की है, लेकिन कितनों को फायदा हुआ। वहां से उठी, दूसरे मुल्क चली गई, वहां देखा तो और मुंतजर चेहरे हैं, और वो रो रहे हैं, धो रहे हैं, जो है आपस इधर आ जाए। जहां जाती हूँ लोग कहते हैं आपको इधर होना चाहिए, तो अब मैं तो रो के उठू ना कि बस, मैं तो, अल्लाह क्या तूने मुझे डाल दिया। जन्नत नुमाएं जगह है इस दुनिया में कि जिसको देखकर यकीन आने लगता है कि वाकई जन्नत भी होगी। तो सारी बात का खुलासा है, कभी भी अल्लाह के फैसलों पर नाराज ना हो। अल्लाह के नबी से ज्यादा किसका दुनिया से जाना नुकसान का सबब होगा? लेकिन अबू बकर सिद्दीक इसको समझ के रोए क्यों फिर? ये भी एक क्वेश्चन है आपके सामने। मोहब्बत ही, हम इंसान हैं, हम रोते हुए निकलती हैं, बच्चियां रोती भी निकलती हैं माँ बाप के घर से, और गाड़ी में बैठ के फिर अगले दिन खुश बाश वो घर ही अच्छा लगने लग जाता है। ये फितरत का असूल है। तो लिहाजा अबू बकर सिद्दीक का रोना मोहब्बत का रोना था, कोई अल्लाह के फैसले को ना कबूल करने वाली बात नहीं थी। तो काला, फरमाया, पूछा, या अबा बकरिन ला तबकी, ए अबू बकर इसमें रोने की क्या बात है, आप क्यों रोए? इन अमन नन्नासी अलैया फी सुहबती ही व माली ही अबू बकरिन। मैं कहती हूँ इससे बड़ा क्रेडिट कोई अबू बकर को दे ही नहीं सकता। का अबू बकर मत रो, मैं लोगों में से किसी के माल और सोहबत का इतना जेरेबार नहीं जितना अबू बकर सिद्दीक का हूं। देखिए अल्लाह के नबी कितने लोगों के एहसानात और उनकी कुर्बानियों को एडमायर करने वाले थे। यानी अबू बकर सिद्दीक ने अगर इस्लाम के लिए इतना कुछ किया, तो अल्लाह के नबी की जुबान से ये क्यों निकला? क्योंकि अबू बकर ने जिंदगी के आखिरी लम्हे तक ये करते ही रखे अपने आप को। अबू बकर डे वन से अल्लाह के नबी के साथ थे, और आज भी दोनों की कब्रें साथ साथ हैं। जब एक इंसान कोई नेकी करता है, फिर उस पर जम जाता है ना, आखिरी दम तक करता है, तो वो आखिरी दिन तक मोहब्बतें और दुआएं और एतमाद और प्यार और कुछ लेता है। और अगर आज नेकी करके कल उसको जाया कर दें, और आज की नेकी कल का हसारा बन जाए, तो ये क्रेडिट नहीं मिलता जब अगले जुमले में अबू बकर सिद्दीक को मिलने लगा। क्या कहा? वलौ कुंतु मुत्तखिज़न खलीलन मिन उम्मती, अगर मैं बनाता किसी को खलील अपनी उम्मत में से, लत्तखज़्तु अबा बकरिन, तो मैं बना लेता अबू बकर को। वलाकिन अख़ुव्वतु, लेकिन वो तो मेरे भाई हैं, अल इस्लाम, अख़ुव्वतुल इस्लामी, वो तो मेरे दीन के भाई हैं, व मवद्दतुहू, और उसकी मोहब्बत है। यानी खलील नहीं बना सकता, क्यों? क्योंकि अल्लाह के नबी ने फरमाया कि अल्लाह के साथ मेरी खिल्लत है। मुझे इंसानों में किसी को अगर खलील बनाना होता, तो मैं अबू बकर सिद्दीक को बनाता, लेकिन वो तो मेरे दीनी भाई भी हैं और मुझे उनसे मोहब्बत है। ला यबकयन्न फिल मस्जिदी बाबुन इल्ला सुद्दा इल्ला बाब अबी बकरिन। सुभान अल्लाह, ये होता है नसीब। फरमाया इसके बाद मस्जिद नबी के सब दरवाजे बंद कर दिए जाएंगे सिवाय अबू बकर सिद्दीक के दरवाजे के। सुभान अल्लाह, आप देखिए, इशारा दे दिया अपनी जिंदगी में कि आपकी खिलाफत चलेगी, और खिलाफत के जमाने में नमाज पढ़ाने के लिए अबू बकर सिद्दीक को सहूलत मिलेगी। पहले दौर में मस्जिद नबी इसी तरह से थी, लोगों के घरों की तरफ मुख्तलिफ दरवाजे थे। आप देखिए ना कि सीधी सी एक चार दीवारी है और बाड़ भी नहीं है, कोई इधर से आ जाए कोई उधर से आ जाए। तो अल्लाह के नबी की वफात के बाद सारे दरवाजे बंद कर दिए गए सिवाय अबू बकर सिद्दीक के दरवाजे के। तो आप देख सकते हैं कि ये कितना बड़ा ऑनर है, कितना बड़ा क्रेडिट है अपने ऊपर ले। मोमिन तो बिका होता है, मोमिन को तो हकीकत में अपना सब कुछ अल्लाह को देकर फिर भी ये धड़का होता है कि अल्लाह किसी लम्हे तू इसको रिजेक्ट ना कर दे। और उस अबू बकर की जिंदगी भर की कुर्बानियां क्या हुई, आज ये क्रेडिट कितना बड़ा है कि जो किसी के साथ ना हुआ वो अबू बकर के साथ हुआ। क्यों? कि जो अबू बकर ने इस्लाम के साथ किया वो किसी और ने ना किया। तो दुआ कीजिए कि अल्लाह हमें किसी जगह खपा ले, कुछ करवा ले, हमारी इस छोटी सी जिंदगी को अल्लाह कबूल कर ले, इसके अंदर हमसे ना खत्म होने वाली नेकियां ले ले कि जिसके अंदर हम अपने को लेके जा सके। आखिरी हदीस आज के इस टॉपिक की करते हैं और अल्लाह से दुआ करते हैं कि हमें भी अबू बकर सिद्दीक की तरह बना ले, इस्लाम के रास्ते में खड़े होने वाले। जब जिस जगह जिस चीज की जरूरत पड़ी सबसे पहला लब्बई अबू बकर सिद्दीक का था। ना ड्यूटी लेने से घबराए, ना सफर करने से घबराए, ना माल लगाने पे, ना कुर्बानियां देने पे, ना हिजरतों पे। अल्लाह ने फिर बड़े बड़े काम इनसे लिए, अल्लाह हमसे भी ले ले। अन इब्ने अब्बास रदी अल्लाह अन्हुमा काल खरज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, निकले अल्लाह के नबी सल्लम फी मरदहि अल्लज़ी मात फीही, अपनी उस बीमारी के दिनों में जिसमें आप फौत हो गए। आसी बन रासहु बि खिरकतिन, पट्टी सर पर बांधे हुए। फकाद अलल मिंबरी, फिर वो बैठे मिंबर पे। फहमिद अल्लाह, फिर तारीफ की उन्होंने अल्लाह की। व असना अलैहि, फिर सना बयान की उसकी। सुम्मा काला, फिर फरमाया। इन्नहु लैसा मिनन नासी अहदुन अमन अलैय फी नफ्सिही व मालिही मिन नबी बकर इब्ने अबी कुहाफत रदियल्लाहु अन्हु। अल्लाह अकबर, क्या किया? अल्लाह की हमदो सना की, फिर फरमाया अपनी जान और माल को मुझ पर अबू बकर सिद्दीक रजी अल्लाह अन्हु से ज्यादा और कोई खर्च करने वाला नहीं। वलौ कुंतु मुत्तखिज़ा मिनन नासी खलीलन, और अगर मैं लोगों में से किसी को खलील बनाता, दिली दोस्त बनाता, लत्तखज़्तु अबा बकरिन खलीलन, तो मैं बना लेता अबू बकर सिद्दीक को दोस्त। वलाकिन खुल्लतुल इस्लाम अफदल, लेकिन इस्लाम की दोस्ती ज्यादा अफजल है। सुद्दू अन्नी कुल्ल खौफतिन फी हाज़ल मस्जिदी, मेरी तरफ से हर एक खिड़की जो इस मस्जिद में खुलती है उसको बंद कर दो। सुद्दू बंद कर दो, अन्नी मेरी तरफ से कुल्ला हर खौखती खिड़की फी हाजल मस्जिदी इस मस्जिद की, गैर खौखती अबी बकरिन सिवाय अबू बकर की खिड़की के। कितना खूबसूरत क्रेडिट मिला उनको। हम अल्लाह ताला से दुआ करते हैं कि हमें इसकी तौफीक दे, कोई ऐसी नेकी हमसे हो जाए कि हमें भी दूसरों से बढ़कर कोई एक्स्ट्रा चीज मिले। इंसान अपनी तबीयत के एतबार से हमेशा आगे बढ़ना चाहता है, उसका दिल करता है कि मैं कोई अच्छा काम करूं, आगे बढ़ूं। तो उसके लिए फिर कोई ऐसा काम कीजिए कि जो अल्लाह ताला कबूल करे। अबवाबु वल गलकु लिल काबति वल मसाजिदी, काबा के और दूसरी मस्जिदों के दरवाजों को ताले लगा देना जरूरत के वक्त, ठीक है। अन अब्दुल्लाह इब्ने उमर रदियल्लाहु अन्हुमा, हजरत अब्दुल्लाह बिन उमर रज़ियल्लाहु तआला अन्हु से रिवायत है। अन नबी सल्लल्लाहु अलैहि वसल्लम क़दीम मक्का था, नबी सल्लम जब मक्का तशरीफ लाए। फदा उस्मान इब्न तलहा, तो आपने बुलाया उस्मान बिन तलहा को। क्यों बुलाया? क्योंकि इनके पास चाबी होती थी, ये चाबी बरदार थे, खानदानी तौर पर पीछे से चाबी शुरू से इनके पास ही आती रही थी। चुनाचे अल्लाह के नबी ने उनको बुलाया। फफतहल बाब, तो उन्होंने दरवाजा खोल दिया। फदहल नबी सल्लल्लाहु अलैहि वसल्लम व बिलाल व उसामा इब्न ज़ैद व उस्मान इब्न तलहा, फिर अल्लाह के नबी बिलाल, उसामा और उस्मान बिन तलहा अंदर गए। सुम्मा उगलिकल बाब, फिर दरवाजा बंद कर लिया गया। यहां जरा नसीब देखिएगा और जरा शाही प्रोटोकॉल तो देखें। आज हम कहते हैं बड़े लोगों के लिए खुलेगा, आम लोगों के लिए नहीं खुलेगा, मैनेजमेंट का इशू है तो और बात है, लेकिन अगर ऑनर और किसी की बड़ाई की बात है तो यहां देख लीजिए। सबसे पहले नबी सल्लम, दुनिया जहान के बादशाहों से भी बड़ा मुकाम था आपका। फिर बिलाल, गुलाम, काले रंग के हबशी। ओसामा कौन है? गुलाम के बेटे, और उस्मान बिन तलहा के पास तो चाबी थी, तो क्या प्रोटोकॉल है? इन अक्रमकुम इंदल्लाह यत्काकुम, हत्ता के देखिए कि अबू बकर के लिए भी नहीं खोला जिनका मुकाम बहुत है, तो जिसके लिए भी अल्लाह ताला फैसला कर दे वो ऑनर उसको हासिल हो जाती है। फिर उसके बाद क्या हुआ, दरवाजा बंद कर दिया गया। फलबी सफी ही सातुन, पस वो रहे उसके अंदर थोड़ी देर, यानी कुछ घड़ी वहां रहे। सुम खरजू, फिर सब निकल आए बाहर, जो भी अंदर गए थे सब निकल आए। काल इब्न उमरा, खुद इब्ने उमर रजी अल्लाह ताला उन्होंने कहा, फबदर तू फसअल तू बिलालन, कहते हैं कि मैं जल्दी से उठा और बिलाल से जाकर पूछा, यानी सस्पेंस होगा ना, अगर आज आप में से कोई जाए तो लोग उससे पूछेंगे अच्छा अंदर क्या देखा कैसा था, और लोग इतना रोएंगे इतना रोएंगे, पता चले इतना रो नमाज पे रोते कि मेरी जमात से नमाज हो जाए तो घर से उठकर मस्जिद तक तो पहुंच जाते, लेकिन चूंकि खाना काबा के अंदर जा नहीं सकते तो शैतान ये अमल बड़ा हसीन करके दिखाते हैं बाज़ूकात। तो खैर ये कहते हैं मैं गया और मैंने पूछा बिलाल से कि भाई अंदर क्या हुआ जरा बता दें। फकाल, तो फरमाया बिलाल ने, सल्लफी ही, नमाज पढ़ी आपने उसमें, यानी अल्लाह के नबी ने अंदर जाकर नमाज पढ़ी। फकुलत फी आई ही, मैंने फिर पूछा किस मुकाम पर कहाँ पढ़ी। काल बैनल उस्वानतैन, कहा दो सतूनों के दरमियान में। काल इब्न उमरा, तो इब्न उमर कहते हैं, फज़हब अलैया अन अस्अलहु कम सल्ला, कहते हैं ये बात तो पूछने से ही रह गई कि आपने कितनी रकात पढ़ी थी। जिन लोगों ने खाना काबा का अंदर से कोई मंजर देखा है तो वो जानते हैं कि अंदर पिलर्स हैं, तो ये उन दो पिलर्स का इशारा है जो कि खाना काबा के अंदर मौजूद हैं। और असल में क्वेश्चन ये क्यों उठता है कि बाहर तो हम नमाज पढ़ते हैं खास डायरेक्शन में किबले की तरफ, चारों तरफ घूमते हैं तो किबला ही मिडल में होता है, लेकिन जब अंदर जाएं तो मुंह किधर किया जाए, तो ये उसकी डायरेक्शन उन्होंने बताई थी। तो गोया के फिर पता चला कि खाना काबा के दरवाजे को भी लॉक किया जाता था, तो फिर किसी और मस्जिद के दरवाजे को भी लॉक किया जा सकता है, कोई हरज की बात नहीं है। ठीक है, तो ये आप देखिए कि छोटे छोटे मसाइल हैं, लेकिन सहाबा किराम इनके बारे में कितने क्यूरियस होते थे कि हम कोई काम सुन्नत से हट कर ना करें, अपने लिए खुद से कोई मेयार कायम ना करें। अगला बाब देखिएगा, अल खिलक वल जुलूसु फिल मस्जिद, मस्जिद में हलके बनाना और बैठना। हलक आप समझते हैं जैसे सर्कल में लोग बैठ जाते हैं और कोई ना कोई बात करते हैं, बाज तो जिक्र अजकार करते हैं, बाज दरसो तदरुस करते हैं, तो इसके लिए क्या हुक्म है आइए देखते हैं। वन हु रदी अल्लाह अन्हु, यानी वो सहाबी जिनका ऊपर जिक्र था, यानी इब्ने उमर, उन्हीं से ये रिवायत है। काला फरमाते हैं, साल रजुलुन नबी सल्लल्लाहु अलैहि वसल्लम वहु अलल मिंबरी, जब आप यानी नबी सल्लम मिंबर पर थे तो आपसे एक शख्स ने सवाल किया, मा तरा फी सलातिल लैल, क्या पूछा रात की नमाज के बारे में आपका क्या हुक्म है, इशारा था रात की तहज्जुद। काला फरमाया, मसना मसना, दो दो रकतें अदा की जाएंगी। फ़इज़ा खशिया सुबह, फिर जब तुम्हें खदशा हो कि सुबह करीब है आने वाली है सुबह, सल्ला वाहिदतन, तो एक रकत पढ़ लो, यानी वितर, रात को दो दो नफिल पढ़ते रहो और जब फजर का वक्त करीब आ जाए तो एक वितर पढ़कर उसको तक कर दो। फ़अउतरत लहू मा सल्ला, और पढ़े बाकी सारी नमाज को वितर कर देगी। इब्ने उमर कहते हैं, वइन्नहु कान यकूलू, तो वो कहा करते थे, इज्जलू आखिर सलातिकुम बिल्लैल वितरन, रात की नमाज के आखिर में वितर पढ़ा करो। फइन्न नबी सल्लल्लाहु अलैहि वसल्लम अमर बिही, क्योंकि आपने इसका हुक्म दिया है। इस हदीस से वितर की एक रकत का सबूत मिलता है। बहुत सारे लोग कहते हैं तीन पढ़ लो, पांच भी नहीं लोग पढ़ते, बस तीन ही पढ़ते हैं। हालांकि देखिए वितर है ऑड, सारे दिन की जो नमाजें हैं ना उसको मगरिब की तीन फर्ज है ना वो ऑड कर देते हैं, इसी तरह रात की नमाज ईशा की होती है, तो रात की नमाज को ऑड करने के लिए वितर के साथ उसको ऑड कर दिया जाता है। तो गोया कि इससे पता चला कि दिन की आखिरी नमाज और रात की आखिरी नमाज ऑड हो, और अल्लाह को ऑड नंबर पसंद है। फिर इसके बाद देखिएगा अगला बाब क्या है, अल इस तिलकाउ फिल मस्जिदी, मस्जिद में चित लेटना, बिल्कुल सीधा का सीधा लेट जाना, ये कैसे होता है। अन अब्दुल्लाह इब्न ज़ैद अल अंसारी रदी अल्लाह अन्हु अन्नहु रा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुस्तलकियन फिल मस्जिदी वादियन इहदा रिजलैहि अलल उखरा, उन्होंने अल्लाह के नबी को मस्जिद में चित लेटे और पांव पर पांव रखे हुए देखा। अब ये कैसे होगा, कब होगा? जब इस सूरत में सतर खुलने का अंदेशा ना हो। ठीक है, सतर खुलेगा तो ऐसा नहीं लेट सकते, और पाँव को पाँव पर रखा जाए तो सतर खुलने का अंदेशा नहीं होता। हाँ, पाँव को घुटने पर रखा जाए तो सतर खुलता है। तो गोया कि कभी रिलैक्सेशन के लिए भी इंसान इस तरह से लेट जाए तो कोई हर्ज की बात नहीं है। देखिए, बाज़ मस्जिद में बहुत सख्ती होती है ना, पाबंदी बहुत लगती है। ऐसी किसी का सुन रही थी कि वो एतकाफ की हालत में मस्जिद में थे, और शायद दिन का वक्त था या सो रहे थे रोजे में, तो एकदम उनको किसी के ऐसे गुस्से में ठोकरे इनके पेट पे, जैसे एक पाँव से उठाते हैं ना, उठाने की फीलिंग आई। तो कहते मैं घबरा के उठ गया कि मैंने क्या किया है। तो बड़े गुस्से में कोई कह रहा था कि देखो तुम्हारी बैक जो है वो कुरान पाक जो रखे हुए उनके रैक्स की तरफ हो रही है, तो तुम तो बड़ी बेइज्जती कर रहे हो। तो मतलब उनका ये एक बिटर एक्सपीरियंस था कि देखे मस्जिद में एक भूखा शख्स एतकाफ की हालत में, सोने में तो पता भी नहीं चलता कि आपकी बैग किधर गई, फ्रंट किधर गया। तो अगर मस्जिदों में इस तरीके से लोगों से बिहेव किया जाए तो क्या ये इस्लाम का मिजाज बनता है? तो हमेशा प्यार से बात करें। कभी भी देखे, इज बेटर टू लूज एन आर्ग्यूमेंट देन लूजिंग अ पर्सन। एक किसी इंसान को आप खो दें, वो अगली दफा आपकी मस्जिद में ही ना आए, तो आपको इन रूल्स ने और इन असूलों ने क्या दिया जो आपने बना लिया और जिनको आपने कायम किया? तो हमेशा इस चीज को बेहतर तरीके से रखें, और ये चीजें फिर लोगों को आपकी मस्जिदों से टर्न अवे कर देती हैं। लोग मस्जिद को बिल्कुल एक अलग चीज समझकर फिर इस तरह के काम करने लग जाते हैं कि अच्छा फिर जब वक्त होगा तो जाएंगे। और रमजान तो चले रमजान है, उसके बाद तो फिर जुम्मे की नमाज ही पूरी पढ़ ले तो बहुत नमाजी समझा जाएगा वो शख्स आज के दौर में, जो जुम्मे को वक्त पे जाके मस्जिद में पढ़े। 5 नमाजें तो खोती जा रही हैं। तो हमें अपना एटीट्यूड भी देखना चाहिए कि हम मस्जिदों में किस तरह से लोगों से बिहेव करते हैं, और मस्जिद से मुराद फिर हर तरह के दीनी इदारे भी आएंगे। अल्लाह ताला से दुआ करेंगे कि वो हमारे लिए बेहतरीन मामला करे। आइए आज के इस सेशन की आखिरी हदीस पढ़ते हैं, और वो हदीस क्या है? अस्सलातु फी मस्जिद सूकी, बाजार की मस्जिद में नमाज पढ़ना। عن ابي هريره رضي الله عنه عن النبي صلى الله عليه وسلم قال حضرت ابو هريره رضي الله تعالى عنه سے روایت ہے، رسول اللہ نے فرمایا صلاه الجميع تزيد على صلاته في بيته وصلاته في سوقه 25 درجه۔ آپ نے فرمایا نماز با جماعت گھر اور بازار کی نماز سے 25 درجے زیادہ فضیلت رکھتی ہے، 25 ٹائم زیادہ۔ کیوں ایسا ہوتا ہے؟ فَإِنَّ أَحَدَكُمْ إِذَا تَوَضَّأَ فَاغْسَلَ الْوُضُوءَ، جب تم میں سے کوئی شخص اچھی طرح وضو کرے اور بہت ہی اچھا وضو کرے، پھر اس کے بعد وَأَتَى الْمَسْجِدَ، اور مسجد میں آئے، لَا يُرِيدُ إِلَّا الصَّلَاةَ، کوئی اور ارادہ نہ ہو سوائے نماز کے۔ یعنی اور بھی تو ریزنز ہوتی ہیں نا، وہ نہ ہو، صرف نماز کا ارادہ ہو۔ لَمْ يَخْطُ خُطْوَةً إِلَّا رَفَعَهُ اللَّهُ بِهَا دَرَجَةً، अल्लाह ताला उसके एक एक कदम पर एक एक दर्जा बुलंद करता है और इसका गुनाह मुआफ कर देता है। वहत्ता अन्हु खतियतन, और दूर करता है उसकी एक खता को। हत्ता, यहाँ तक कि यदखुल अल मस्जिदा, जबकि वो दाखिल हो जाए मस्जिद में। फैजा दखल अल मस्जिदा, फिर जब वो दाखिल हो गया मस्जिद में, कान फी सलातिन मा कान तहबिसुहू, जब वो मस्जिद में चला गया तो अब उसको वहां नमाज का सवाब मिलता रहता है जब तक वो वहां बैठा रहे। सुभान अल्लाह। वतुसल्ली यानी अलैहिल मलाइकातु, फरिश्ते उस पर रहमत की दुआएं करते रहते हैं उसके लिए कि अल्लाह उसको माफ कर दे। मा दाम फी मजलिसी हिल्लसी युसल्ली फीही, गोया के मतलब जब तक वो उस मस्जिद में रहेगा अल्लाह के फरिश्तों की दुआएं भी पाता रहेगा। और वो दुआ क्या करते हैं? अल्लाहुम्मा ग़फिर लहू, ए अल्लाह इसको माफ कर दे। अल्लाहुम्मा अरहमहू, और अल्लाह इस पे रहम कर दे। मालम युहदिस फीही, जब तक के वो बेवजू ना हो जाए। तो आप देख रहे हैं कि कितने प्यार से मस्जिदों की रग़बत दिलाई गई। दुआ कीजिए कि अल्लाह ताला आज हमें भी मस्जिदों से मोहब्बत दे दे। बेहतरीन तरीके से इन मस्जिदों को आबाद करें, मस्जिदों के साथ अपने ताल्लुक को रखें, और जितना ज्यादा हमारा दिल मस्जिदों में अटका रहेगा उतना हमारा रब हमसे मेहरबान होगा। तो ये था आज का हमारा हिस्सा मस्जिद या नमाज के बाब में। तो चलिए ठीक है, इतना काफी है। अल्लाह ताला से दुआ करेंगे कि बरकत दे हमारे समझ में, फहम में, और हम इन सारी हदीसों पर अमल कर सके। जज़ाकल्लाह खैर। सुभानकल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैका। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।